आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जहाँ दुख कष्ट छैना, जहाँ निराश छैना, जहाँ दुख कष्ट छैना, जहाँ निराश छैना, ए ठुल्दै गंतव्य फरकिलो, जहाँ आकाश प्रेम को जुन झै खुशी उनको छाया मुनि, आनन्द अनंत को यस्तै नै छ को शांति को हवा उनको साथ बाछ सत्यता को यस्ते नहीं छ स्वर्गीय राजा त्यो पारदेशमा ठुल्दै जाउँ है हामी त्यो पारदेशमा, जहाँ दुख कष्ट छैन, जहाँ निराश छैन, जहाँ दुख कष्ट छैन, जहाँ निराश छैन, ए ठुल्दै
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, हामीले अघिल्ला तीन दिनमा योएल दुई अध्याय एकदेखि सत्ताइस पदबाट बाइबल अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं परमप्रभुको दिन जुन अति नै कष्टदायक पीड़ादायक समय हुनेछ, जस्तो कि यो संसारमा कहिले पनि आएको थियो न कहिले आउने नै छ, जुन महाक्लेशको कष्टरूपी रातसँग आरम्भ हुनेछ। अनि हामीले देख्यौं त्यस्तो कठिन परिस्थितिको प्रकाशमा परमेश्वर आफ्ना जनहरूलाई आफूतिर आउन विन्ती गर्नुहुन्छ। अनि हामीले यो देख्यौं छुटकाराको प्रतिज्ञा अनि आशिषको प्रतिज्ञा। आज हामी योएल दुई अध्याय अठाइसदेखि बत्तीस पदबाट बाइबल अध्ययन गर्नेछौं, पवित्र आत्माको प्रतिज्ञा। अमित्र, यो शास्त्रमा अनुच्छेद विवादस्पद अनुच्छेद हो। कुरा जेसुकै होस्, जब हामी यो खण्डमा आउँछौ मनमा यो कुरा राख्नलाई महत्वपूर्ण छ कि हामी योएलको भविष्यवाणीमा छौ, जुन भयक सलहका महामारीको रेकर्डसँग आरम्भ भयो, जुनको योएलले भविष्यमा आइरहेको त्यो दिन जुनलाई उहाँले परमप्रभुको दिन भन्छन् त्यससँग तुलना गर्दछन्। हामीले देखिसकेका छौं कि परमप्रभुको दिन क्लेश अवधिसँग आरम्भ हुनेछ, जुन पछि ख्रीष्ट आउनु भएर पृथ्वीमा आफ्नो राज्यको स्थापन गर्नुहुनेछ। जुन पछि योएल दुई अध्याय सत्ताइस पदमा हामी पढ्छौं कि यो समयमा प्रभु तिनीहरूको बीचमा हुनुहुनेछ। अहिले हामी हेरौं कि उहाँ के गर्न गइरहनु भएको छ त। योएल दुई अध्याय अठाइसदेखि बत्तीस पदमा लेखिएको छ, त्यसपछि म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउने छु, तिमीहरूका छोराछोरीहरूले अगमबाड़ी बोल्नेछन्, तिमीहरूका बुढा मानिसहरू स्वप्नदर्शी हुनेछन् र तिनीहरूका युवकहरूले दर्शन देख्नेछन्। ती दिनमा मेरा सेवकहरू पुरूष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउने छु, आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउने छु, अर्थात् रगत आगो र धुवाका मुसलाहरू। परमप्रभुको त्यो महान र भयंकर दिन आउनुभन्दा अघि सूर्य अन्ध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछ। परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ, किनकि परमप्रभुले भन्नुभए अनुसार सियोन पर्वत र यरुसलेममा परमप्रभुले बोलाउनु भए अनुसार बाँचेकाहरूको छुटकारा हुनेछ। मित्र, यहाँ धेरै अद्भुत कुराहरू छन् जुन हामी शास्त्रको यो अनुच्छेदको बारेमा भन्न सक्छौं। डाक्टर चार्ल्स एल फेनबर्ग, जो एक यहुदी ख्रिस्टियन र एक विशिष्ट हिब्रू विद्वान हुन्, जसले साना भविष्य वक्ताका पुस्तकहरूको सम्बन्धमा पुस्तकहरूका माला लेखेका थिए, सिरिज लेखेका थिए, जुन मेरो निम्ति अति नै धेरै सहायक भएको छ। योएल, आमोस र ओबदिया पाना संख्या 26 र 27 उसले केही त्यस्तो कुरामा ध्यान आकर्षण गर्दछन् जुनको मैले अघि कहिले पनि थाहा पाएको थिइन। योएल दुई अध्याय अठाइसदेखि बत्तीस पदले वास्तवमा हिब्रू मूल पाठ वा मूल लेखमा तीन अध्यायको रचना गर्दछ वा तीन अध्यायले तीन अध्यायको बनाउँछ। अनि तपाईँ र मेरो बाइबल साथै अंग्रेजी बाइबलमा भएको अनि योएल तीन अध्याय ओरिजिनलमा वा मौलिकमा चार अध्याय हो। योएल दुई अध्याय अठाइसदेखि बत्तीस पदलाई एक छुट्टै अध्यायको रूपमा लिने कुरा कुनै अनुचित जस्तो लाग्दैन। म निश्चय नै सहमत छु र गर्दछु कि यी पाँच पदहरू अर्थात् पद अठाइसदेखि बत्तीस पदहरू अलग्गै छुट्टै अध्याय बनाउने कुरामा पर्याप्त छन्। यो भविष्यवाणीको बुझाइमा यस अनुच्छेदमा संकेत गरिएको परिपूर्णताको समयको ध्यान दिन सबभन्दा महत्वपूर्ण कुरा हो। त्यसपछि यो पूरा हुन आउनेछ। योएलले हामीलाई परमप्रभुको दिनको आगमनको बारेमा बताइरहेका छन्। यो हामीले केही दिनदेखि हेरिरहेका छौं। लेख्ने भविष्यवक्तामा पहिलो भविष्यवक्ताको रूपमा उसले यसको अर्थात परमप्रभुको दिनको परिचय दिए र उसले हामीलाई भन्छ कि त्यस अवधिमा के हुन गइरहेको छ त। उसले यस तथ्यको जोड़ दिए कि त्यो हाम्रो प्रभुले दिनुभएको नाम महाक्लेशको रातसँग शुरू हुनेछ। होसेको पुस्तकमा समय अनुक्रमको महत्वपूर्णताको ध्यान दिऊ। त्यस भविष्यवाणीको 3:5 यो लेखिएको छ, त्यसपछि इसरायलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन् र पछिल्ला दिनहरूमा तिनीहरू भयभीत परमप्रभु र उहाँका उद्धारतातिर आउनेछन्। हामीले पछिल्ला दिनहरूलाई महाक्लेश अवधिको समयको रूपमा पहिचान गरेका थियौं, जुन पृथ्वीमा ख्रीष्टको आगमनद्वारा राज्यमा प्रवेश गर्नेछ, जुन हजार वर्षीय राज्यको आरम्भ हो। यसले हामीलाई यस निष्कर्षमा डोर्याउँदछ कि योएल अहिले समयको खास निश्चित अवधिको बताइरहेका छन् कि यो भविष्यवाणी महाक्लेशको रातको रातपछि परमप्रभुको दिनको अवधिमा पूरा हुनेछ। यद्यपि योएल प्रथम लेख्ने भविष्यता भए तापनि उनी मात्र खाली एक भविष्यवक्ता होइनन् जसले आत्माको खन्याई उल्लेख गर्दछन्। यसैया 32:15 हामी पढ्छौं, जबसम्म माथिबाट आत्मा हामीमाथि खनाइँदैन र वन चाहिँ फल दिने बारी र फल दिने बारी चाहिँ वनमा परिवर्तन हुँदैन। यसैया त्यो राज्यको बताइरहेका छन् जुन पृथ्वीमाथि आइरहेको छ र आत्माको खनाइसँग हजार वर्ष प्रभुको राज्यको संकेत छ। निश्चय नै कोही पनि भविष्यवक्ताहरूले चर्च मण्डली युगको बताएनन्। तिनीहरू सबैले इसरायल राष्ट्रको संकेतमा अन्तिम दिनहरूको बारेमा बोले। इजिकेल 36:27 यो भन्छ, 36:27, म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरो नियमहरू पालन गर्ने, मेरो व्यवस्था मान्ने र तिनैद्वारा तिमीहरू जीवित रहने तुल्याउनेछु। त्यसपछि इजिकेल आफ्नो कथनको जारी राख्छन्, 36:28, मैले तिमीहरूका पिता पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ, तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु। अहिले उनी एक विशेष जाति र विशेष मुलुक इसरायलको बारेमा बताइरहेका छन्। यो पनि विशेष समयको अवधि हो जब परमेश्वरले आफ्नो आत्माको खन्याउनेछ। साथै इजिकेलले यो पनि भन्दछन्, इजिकेल 37:14, तब म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ र म तिमीहरूलाई तिमीहरूकै भूमिमा बसाल्नेछु। तब तिमीहरूले यो जान्नेछौ कि म परमप्रभुले नै यो बोलेको हुँ र म यो गर्ने नै छु। परमप्रभु यही भन्नुहुन्छ। त्यति मात्र होइन, इजिकेल 39:29 लेखिएको छ, तिनीहरूदेखि म मेरो मुख अब उपरान्त लुकाउने छैन, किनभने मैले आत्मा इसरायलीमाथि खन्याएको छु, परमप्रभु परमेश्वर यही भन्नुहुन्छ। जकरिया एक लेख्ने अन्तिम भविष्य वक्ता हुन्। उसले भन्छन् जकरिया 12:10, म दाऊदका घराना र यरुसलेमका बासिन्दाहरूमाथि दयाको र प्रार्थना गर्ने आत्मा खन्याउनेछु। तिनीहरूले मलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे थिए, र जसरी एकमात्र छोराको लागि कोही विलाप गर्दछ त्यसरी नै तिनीहरू मेरो लागि विलाप गर्नेछन्। यस्तो ठूलो शोक गर्नेछन् जसरी पहिले जन्मेको पुत्रको निम्ति गरिन्दछ। हामीले छलफल गरिरहेको अनुच्छेदहरूमा योएलले यो पनि स्पष्ट पार्दछन्, यो हुन आउनेछ, परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ, किनकि परमप्रभुले भन्नुभए अनुसार सियोन डाँडा र यरुसलेममा बाँचेर उम्कनेहरू हुनेछन्। यहाँ हामी देख्छौ कि योएलले मानचित्र नक्साको एक निश्चित स्थानको संकेत गर्दछन्, अर्थात सियोन पर्वत र यरुसलेमको। प्रश्न उठ्छ, पत्रुसको तात्पर्य के थियो जब उसले पेन्टेकोस्टको दिनमा शास्त्रको यो अनुच्छेदको संकेत गरे? के उसको तात्पर्य यो हो कि योएलको भविष्यवाणी पूरा भयो? अहँ, उसले त्यो भनेनन्। उसले कहिले पनि त्यो दावी गर्दैनन् कि यो भविष्यवाणी पूरा भयो। पेन्टिकोस्टको दिनमा जब पवित्र आत्मा चेलाहरूमाथि उत्रियो, तिनीहरू यहुदीहरूसँग बोल्न शुरू गरे जो पूरा रोमी साम्राज्यभरिबाट यरुसलेममा आएथे। प्रत्येक मानिसले आफ्नै बोली भाषामा सन्देश सुने। यिनीहरू अजान बोली वा भाषाहरू थिएनन् जुनमा चेलाहरू सन्देशको बोलिरहेका थिए। प्रत्येक भाषा एक वा धेरै ती मानिसहरूका मातृभाषा थिए जो पूरा रोमी साम्राज्यभरि र रोमी साम्राज्य बाहिरबाट पनि त्यहाँ जम्मा एकट्ठा भएका थिए। हजुर, धेरैले विश्वास गरे तर अरूहरूले चाहिँ गिल्ला गर्न ठट्टा उडाउन सुरु गरे र भने चेलाहरू मध्यले माथेका थिए भनेर, नयाँ दाग मध्यले मस्त माथेका थिए भनेर। त्यसकारण सिमोन पत्रुस उठेर तिनीहरूलाई जवाब दिन्छन्। उनी चेलाहरूका झुण्डको लागि प्रवक्ताको रूपमा पेश भए र उसले तिनीहरूको दोषहरूको अभियोगको प्रतिक्रिया दिए, उत्तर दिए। प्रेरित 2:14-15 भन्छन्, हे यहुदी मानिसहरू र सबै यरुसलेममा बस्नेहरू हो, यो कुरा तपाईँहरूलाई थाहा होस् अनि मेरा कुराहरूमा ध्यान दिनुहोस्। किनकि तपाईँले सोच्नु भए झैं यिनीहरू मातेका होइनन्, किनकि दिन त एक पहर मात्र बढेको छ, दिन त एक पहर मात्र चढेको छ। पत्रुस भन्छन्, तिनीहरू एका बिहानै मानिसहरू मातेका पाउँदैनौ। पत्रुस आफ्नो कुरालाई निरन्तर जारी राख्छन्। प्रेरित 2:16 तर यो योएल भविष्यवक्ताद्वारा जुन कुरा भनिएको थियो त्यो यही हो। तपाईले यो ध्यान दिनुहुनेछ कि पत्रुस भन्दैन कि यो भविष्यवक्ता योएलले भनेका कुराको परिपूर्णता हो। अह, सबै सुसमाचार लेखकहरू र प्रेरितहरू पाउल अति नै स्पष्ट छन् जब तिनीहरू भन्छन् त्यो केही कुरा भविष्यवाणीको परिपूर्णता हो। म ती सबै अनुच्छेदहरूका उल्लेख गर्दिन, उदाहरणको लागि म ती 2:17-18 फर्कौ। तब यर्मिया भविष्यवक्ताद्वारा यसो भन्दै बोलेको वचन पूरा भयो, रामामा आवाज सुनियो, विलाप रुवावासी र ठूलो शोक, रायल आफ्ना बालकहरूका लागि रोइरहन्छन् अनि शान्त हुन चाहदिनन् किनकि तिनीहरू छैनन्। त्यो त्यस भविष्यवाणीको परिपूर्णता थियो जुनले गर्नुपर्ने सरकार ख्रिष्टको जन्मसँग सम्बन्धित घटनाहरूसँग थियो। मत्ती 2:23 लेखिएको छ, अनि आएर तिनी नासरत भन्नमा बसे, भविष्यवक्ताद्वारा बोलेको वा नासरी भनिनुहुनेछ भन्ने वचन पूरा हुनलाई, वा पिसिदियाको अन्तिओकमा पाउलको सन्देशतिर फर्कौं। उसले येशूको पुनरुत्थानको बारेमा बताउँछन्, भन्छन् प्रेरित 13:32-33, अनि हामी तपाईँहरूलाई यो शुभ समाचार सुनाउँदछौ, पिता पुर्खाहरूलाई जुन प्रतिज्ञा दिइएको थियो त्यसलाई परमेश्वरले येशूलाई बौराएर उठाइकन हामी उनीहरूका सन्तानको निम्ति पूरा गर्नुभयो। जसरी दोस्रो भजनमा पनि यो लेखिएको छ, तिमी मेरो पुत्र हो, आज मैले तिमीलाई जन्माएको छु। मित्र, भविष्यवाणीको परिपूर्णताको बारेमा बाइबल अति नै धेरै निश्चित छ, स्पष्ट छ। पत्रुसले प्रेरित 2:16 के भन्छन् त, यो योएल भविष्यवक्ताद्वारा जुन कुरा भनिएको थियो त्यो यही हो। उसले यो भन्दैन कि योएलले भविष्यवाणी गरेका कुराहरूको परिपूर्णता थियो, बरु उसले यो भन्यो त्यो यही हो, वा यसको मतलब यो यस्तै थियो, वा त्यो जस्तो मिल्दो जुल्दो थियो। यदि तपाईँ आफ्नो मन पेन्टिकोस्टको दिनमा लानुहुन्छ भने तपाईँले यो महसुस गर्नुहुनेछ वा थाहा गर्नुहुनेछ, पत्रुस अन्य जातिहरूसँग बोलिरहेका थिएनन्। उनी यहुदीहरूसँग कुरा गरिरहेका थिए जो पुरानो नियममा शिक्षा दीक्षा पाएका थिए। तिनीहरू पूरा रोमी साम्राज्यभरिबाट आएका यहुदीहरू थिए जो यरुसलेममा पर्वको लागि आएथे, र तिनीहरू लामो दूरी यात्रा गरेर आएथे किनभने तिनीहरूले त्यो कुराको पालन गरिरहेका थिए जुन मोसाको व्यवस्था अनुसार हरेक यहुदीले गर्नुपर्ने थियो। तिनीहरू त्यस बेला यरुसलेममा चाड वा पर्वको लागि भेला भएका थिए। अहिले पत्रुस तिनीहरूलाई भावमा भन्छन्, तिमीहरूले देखिरहेको यो घटनाको मजाक नगर, खिली नउडौ, यो त्यो कुरा जस्तै हो जुन परमप्रभुको दिनमा स्थान लिन गइरहेको छ। त्यसको बारेमा हामीलाई योएल भविष्यवक्ताले बताएको छ। उसले अर्थात पत्रुसले योएल भविष्यवाणीको उद्धृत गर्छन्। प्रेरित 2:17 लेखिएको छ, अन्तिम दिनहरूमा यस्तो हुनेछ, सबै प्राणीमाथि म मेरो आत्माबाट खन्याउनेछु। यो अन्तिम दिनहरूमा हुनेछ वा अन्तिम दिनहरूमा यसले स्थान लिनेछ। तब त्यसपछि परमेश्वरको आत्माले सम्पूर्ण प्राणीहरूमाथि खन्याउनेछ। के त्यो पेन्टिकोस्टको दिनमा पूरा भएको थियो? मुस्किलले। यसको अघिल्लो अध्यायमा ती निश्चित गिन्तीका सूची वा अखडाद्वारा अनुभव गरिएका थिए र 3,000 उद्धार पाए। यद्यपि त्यो उद्धार पाउने संख्या 300,000 भए तापनि वा 3,000 भए तापनि यो अझै सम्पूर्ण प्राणीहरूमाथि आत्माको खन्याई हुने थिएन। त्यो अझै योलको भविष्यवाणीको परिपूर्णता हुने थिएन। यदि त्यो आज केही कम मानिसमा खनिए तापनि तपाईँ त्यसमा चकित हुनुहुँदैन। त्यसपछि निरन्तर पत्रुस स्थान लिन गइरहेको वा हुन गइरहेको घटनाको सम्बन्धमा योलको भविष्यवाणीका बाँकी पदहरूबाट उद्धृत गर्छन्। योल 2:30-31 पदमा लेखिएको छ, आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउँछु, अर्थात् रगत, आगो र धुवाका मुस्लाहरू। परमप्रभुको त्यो महान र भयंकर दिन आउनुभन्दा अघि सूर्य अन्ध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछ। के त्यो पेन्टिकोस्टको दिनमा पूरा भयो? निश्चय नै होइन। त्यहाँ कुनै भूकम्पहरू थिएन, त्यहाँ सूर्य र चन्द्रमा कुनै परिवर्तनहरू थिएन। यी सबै त्यो महान भयानक परमप्रभुको दिनमा स्थान लिनेछ। पेन्टिकोस्टको दिन महान दिन थियो, तर त्यो भयानक दिन थिएन, त्यो अद्भुत दिन थियो। मेरो मित्र, यदि हामी योलको पुस्तकको बुझ्दछौं भने हामी कहिले पनि यस निष्कर्षमा आउने छैनौ कि पत्रुस भनिरहेका थिए योलको भविष्यवाणी पेन्टिकोस्टको दिनमा पूरा भइरहेको थियो। सिमोन पत्रुसले खालि योलको भविष्यवाणीलाई ती मानिसहरूका उत्तर दिन परिचयको रूपमा दिइरहेका छन् जसले मजाक ठट्टा उडाइरहेका थिए। अहिले प्रश्न खड़ा छ, सिमोन पत्रुसको सन्देशको विषयमा के थियो त? उसको विषय के थियो त? प्रचारको। पेन्टिकोस्टको दिनमा सिमोन पत्रुसको विषय प्रभु येशू ख्रीष्टको पुनरुत्थान थियो। अहिले जब उनी आफ्नो मूल विषयमा आउँछन्, उसले भजन संग्रह 16:8-10 पदको प्रयोग गर्दछन्, जुनले ख्रीष्टको पुनरुत्थानको भविष्यवाणी गर्थ्यो। यो कुराको ध्यान दिनुहोस् कि उसले कसरी यसलाई ख्रीष्टसँग लागू गर्दछन्। प्रेरित 2:32-33 पदमा पत्रुस भन्छन्, यही येशूलाई परमेश्वरले बौराएर उठाउनुभयो, जुन कुराका साक्षीहरू हामी सबै हौं। यसका परमेश्वरको दाहिने हातद्वारा उच्च पारिएर पवित्र आत्माको प्रतिज्ञालाई पिताबाट प्राप्त गरेर उहाँले त्यो खन्याउनुभयो, जुन कुरालाई तपाईँहरूले अहिले देख्दै र सुन्दै हुनुहुन्छ। दुवै योल र पत्रुसको सम्बोधनमा निष्कर्ष हो, परमप्रभुको नाम लिने जोसुकै पनि बचाइनेछ। यो धेरै अनुच्छेदहरूमा मध्ये एउटा हो जुनले मलाई यो कथन बनाउन, यो बताउन विवश गराउँछ कि म सोच्दछु कि उद्धारको सबभन्दा महान समय अझै भविष्यमै छ। म विश्वास गर्दछु कि परमेश्वरले धेरै मानव जातिलाई उद्धार गर्नुहुनेछ। जब ख्रीष्ट पृथ्वीमा आफ्नो राज्यको स्थापन गर्न आउनुहुन्छ, त्यहाँ मानिसहरू परमेश्वर कहाँ फर्किने अति नै ठूलो समय हुन गइरहेको छ, जस्तो कि संसारले अहिलेसम्म कहिले पनि देखिएको छैन। क्लेश अवधिमा पनि परमप्रभु कहाँ अति नै धेरै संख्यामा मानिसहरूको फर्काई हुन गइरहेको छ। मित्र, येशु ख्रीष्टको पुनरुत्थान जसलाई परमेश्वरले दुवै प्रभु र येशु बनाउनु भएको छ, त्यो नै पत्रुसको सन्देशको खास विषय हो। उसले ती देखिने कुराहरूका जोड दिइरहेका थिएनन् जुन तिनीहरूले देखेका थिए, सुनेका थिए। महत्वपूर्ण मामला ख्रीष्टलाई व्यक्तिगत रूपमा जान्नु वा थाहा पाउनु हो। मित्र, योलको भविष्यवाणीको यो खण्ड महत्वपूर्ण छन्, तर त्यसको पूरा हुन अझै बाँकी नै छ। त्यो अहिलेसम्म पूरा भएको छैन।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
श्री